नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल असोज महिनाको 13 गते बिहिबार, तदनुसार 2022 सेप्टेम्बर 29 तारीक, नेपाल सम्बत 1142। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौ। गोर्खापत्रबाट बढ़दै उत्तर विधायकी परीक्षणको अभ्यास शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायकी परीक्षण ऐन कार्यान्वयन मापनको अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ। उक्त सभाको विधायन व्यवस्थापन समितिले चारवटा विधेयकको कार्यान्वयन मापन पूरा गरेको छ। दुई प्रतिवेदन समितिले सभामा समेत पेश गरेको छ। नेपालको संसदीय अभ्यासमा नयाँ प्रयोगका रूपमा कार्यान्वयन मापनलाई पछिल्लो समय प्राथमिकतामा राखिएको छ। उत्तर विधायकी परीक्षणमा कानून कार्यान्वयनको अवस्था, विधायकी मनसाय अनुसार कार्यान्वयन भए वा नभएको, राज्यको आवश्यकता र उद्देश्य हासिल हुन सके वा नसकेको अध्ययन गरिन्छ। नियमित रूपमा कार्यान्वयन मापन हुनुपर्ने भए पनि संसदीय समितिहरूले उत्तर विधायकी परीक्षणलाई प्राथमिकतामा राख्न सकेका छैनन्। विधायन व्यवस्थापन समितिका सचिव मनोज कुमार गिरीले दुईवटा ऐन कार्यान्वयनबारे पूर्ण र दुईवटाका केही दफा मात्र अध्ययन गरिएको बताउनुभयो। गिरीले भन्नुभयो, हामीले चारवटा ऐन कार्यान्वयनको अवस्था र सम्बन्धित निकायलाई सुझाव समेत दिएका छौं। प्रतिवेदन पनि सदनमा पेश भइसकेको छ। सामाजिक व्यवहार सुधार र संक्रामक रोग नियन्त्रण सम्बन्धी ऐनको पूर्ण अध्ययन भएको छ। दुईवटाका केही दफा मात्र अध्ययन भएका छन्। बढ़दै उत्तर विधायकी परीक्षणको अभ्यास शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। सरकारलाई समावेशी आयोगको सुझाव, सांसद मन्त्री सहित राज्यका प्रतिष्ठित र उच्च पदमा रहेका व्यक्तिका सन्ततिलाई आरक्षणको सुविधा नदिनु शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। राष्ट्रिय समावेशी आयोगले आर्थिक रूपले सम्पन्न राज्यका प्रतिष्ठित र उच्च पदमा रहेका व्यक्ति र तिनका सन्ततिलाई आरक्षणको सुविधा नदिन सरकारलाई सिफारिश गरेको छ। मुलुकमा 14 वर्ष अघि लागू भएको आरक्षण सुविधाको दुरूपयोग बढ़ेको निष्कर्ष निकालेको आयोगले संघ र प्रदेशका सांसद भएका व्यक्ति, एक वर्षभन्दा बढ़ी अवधि मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री भएका आमा बाबुका सन्तानलाई आरक्षण सेवा अन्तर्गत सेवा प्रवेशमा निषेध गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिश गरेको हो। आयोगले पति वा पत्नी मध्ये एकले वर्षमा 2 लाख भन्दा बढ़ी आयकर तिर्ने व्यवसायी, व्यापारी, उद्योगी वा डाक्टर, इन्जिनियर, वकिल जस्ता पेशेवर सेवा गर्ने बुबा आमाका सन्ततिलाई पनि आरक्षण नदिन भनेको छ। त्यस्तै पति वा पत्नी मध्ये एक वा दुई संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संस्थामा रहेकाका सन्ततिलाई पनि आरक्षण निषेध गर्न सिफारिश गरेको छ। विदेशी आमा वा बाबुका नेपाली सन्तानलाई पनि आरक्षण नदिन भनिएको छ। सरकारलाई समावेशी आयोगको सुझाव, सांसद मन्त्री सहित राज्यका प्रतिष्ठित र उच्च पदमा रहेका व्यक्तिका सन्ततिलाई आरक्षणको सुविधा नदिनु शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। कांग्रेसमा असन्तुष्ट पक्षले संघर्ष जारी राख्ने, यो शीर्षक हो कान्तिपुरको अग्रपृष्ठको। आगामी मंगिर 4 हुने निर्वाचनका लागि न्यायोचित ढंगले टिकट वितरण हुनुपर्ने भन्दै कांग्रेसमा संघर्ष गरिरहेका नेताहरूले हिजो नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल गरेका छन्। सानेपा स्थित कांग्रेस मुख्यालयमा धरना दिएर फर्किएका नेताहरूले अपराह नेता कोइराला र महामन्त्री थापालाई भेटेर पार्टीभित्र समान अवसर र न्यायोचित टिकट वितरणका लागि सशक्त अडानसहित भूमिका निभाउन आग्रह गरेका हुन्। कोइराला, थापा र सहमहामन्त्री बद्री पाण्डेले नेताहरू गुरूराज घिमिरे, जगदीश्वर नरसिंह केसी, भूपेन्द्रजंग शाही सहित संघर्षमा रहेका नेताहरूसँग अलग अलग छलफल गर्नुभएको थियो। यस क्रममा कोइरालाले पार्टीभित्र समान अवसर वितरण गर्ने विषयमा आफूले सभापति शेरबहादुर देउवालाई विगतदेखि भन्दै आएको र टिकट वितरणको विषयमा पनि सोही आग्रह गरेको बताउनु भएको थियो। महामन्त्री थापाले आफूले पदाधिकारी बैठकमा संघर्ष गरिरहेको भन्दै बाहिरबाट संघर्ष जारी राख्न आह्वान गर्नुभएको छ। कांग्रेसमा असन्तुष्ट पक्षले संघर्ष जारी राख्ने शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। कार्यान्वयन हुँदै स्थानीय आर्थिक विकास कार्यक्रम शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। सबै स्थानीय तहमा नव प्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्य सहित सरकारले नव प्रवर्तन स्थानीय आर्थिक विकास एलईडी कार्यक्रमको कार्यान्वयन अन्तिम चरणमा पुर्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत कार्यान्वयन हुने यस कार्यक्रमको कार्यविधि लगभग टुंगिने अवस्थामा पुगेको मन्त्रालय अन्तर्गतको स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख बलराम रिजालले जानकारी दिनुभयो। विज्ञबाट समेत राय सुझाव लिएर कार्यविधि बनाएका छौं। उहाँले भन्नुभयो असोजसम्म यसको टुंगो लाग्छ। कार्यक्रम कार्यान्वयनका लागि अहिलेसम्म 60 भन्दा बढ़ी स्थानीय आर्थिक विकास सूचक मन्त्रालयले निर्धारण गरिसकेको छ। स्थानीय तहले प्रविष्ट गर्नुपर्ने ती आर्थिक सूचकका आधारमा उत्कृष्टलाई मन्त्रालयले अर्थ मन्त्रालयको समन्वयमा सशर्त अनुदान उपलब्ध गराउनेछ। कार्यान्वयन हुँदै स्थानीय आर्थिक विकास कार्यक्रम यो शीर्षक हो गोर्खापत्रको अग्रपृष्ठको। देशभर 60,000 औद्योगिक प्रतिष्ठान 40% मात्रै पूर्ण क्षमतामा सञ्चालन, यो समाचार हो नयाँ पत्रिकाको अर्थ पृष्ठको। देशभर रहेका औद्योगिक प्रतिष्ठान मध्ये 40% उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन्। केन्द्रीय तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण 2076 अनुसार 60% औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमता पूर्ण रूपमा उपयोग भएको छैन। तथ्याङ्क विभागले खानी तथा उत्खनन औद्योगिक उत्पादन, विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवा र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलाप गरी चार क्षेत्रका औद्योगिक प्रतिष्ठानको सर्वेक्षण गरेको हो। सर्वेक्षण अवधिमा देशभर 60,185 उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन्। तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा 365, औद्योगिक उत्पादन क्षेत्रमा 56,611, विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा 994 र पानीको आपूर्ति, ढल, फोहोर व्यवस्थापन क्षेत्रमा 2,224 उद्योग प्रतिष्ठान रहेका छन्। 10 भन्दा बढ़ी व्यक्ति संलग्न भएका उत्पादनशील औद्योगिक प्रतिष्ठानको संख्या 69 सालमा 4076 रहेकोमा उक्त संख्या 23% बढ़ेर यस सर्वेक्षणसम्म आइपुग्दा 5017 पुगेको देखिन्छ। यस सर्वेक्षणमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठान मध्ये करिब 76% 270 दिन भन्दा बढ़ी सञ्चालनमा आएका छन्। त्यस्तै 19% उद्योग 180 दिनदेखि 269 दिन, 4% उद्योग 90 79 दिन र बाँकी 1% उद्योग 90 दिन भन्दा कम सञ्चालन भएको अध्ययनले देखाएको छ। देशभर 60,000 औद्योगिक प्रतिष्ठान 40% मात्रै पूर्ण क्षमतामा सञ्चालन, नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। दुई वर्षदेखि थन्किएका विद्युतीय गाड़ी गोड्दै शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। लुम्बिनीमा पर्यटकका लागि भनेर दुई वर्ष अघि ल्याइएका विद्युतीय बस बल्ल गुड्ने भएका छन्। लुम्बिनीमा आजदेखि विद्युतीय गाड़ी सञ्चालन तयारी गरिएको हो। यसअघि आगामी शनिबारदेखि विद्युतीय बस सञ्चालन गर्ने जनाइए पनि आजैदेखि ल्याउने तयारी छ। एसियाली विकास बैंक एडीबीले लुम्बिनी आउने पर्यटक घुमाउन विद्युतीय गाड़ी सहयोग गरेको थियो। एडीबीले किनिदिएको बस करिब दुई वर्षपछि सञ्चालनमा आउन लागेको हो। उसले दुई वर्ष अघि 5 बस र 14 ट्याक्सी अनुदान उपलब्ध गराएको थियो। दुई वर्षदेखि थन्किएका विद्युतीय गाड़ी गुड्दै शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार बनाएको छ। वार्षिक 2 करोड़ खर्च भार दिने राजस्व परामर्श समिति खारेज शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार बनाएको छ। सरकारले राजस्व परामर्श विकास समिति खारेज गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। मन्त्रालयले नै गर्न सक्ने कामलाई अतिरिक्त संरचना बनाएर काम नगर्ने निष्कर्षमा पुगेकाले समिति खारेज गर्ने निर्णय भएको राजस्व सचिव रामेश्वर दंगालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो यस्ता समानान्तर प्रकृतिका संरचना राज्यको व्यय भार मात्रै बढ़ाएको देखिन्छ। विकास समिति खारेज गर्नुपर्छ भन्ने विषय बजेटमा समेत आइसकेको अवस्थामा यो समिति कायम राख्नुको औचित्य भएन। मन्त्रालय आफैले यो काम गर्न सक्छ। 3 भदौ 2075 अर्थशास्त्री डाक्टर डिल्लीराज खनालको संयोजकत्वमा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले विकास समिति तथा आयोगले राज्यको व्ययभार बढ़ाइरहेको निष्कर्ष निकाल्दै यस्ता संरचना खारेज गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। तर तत्कालीन सरकारले कार्यान्वयनमा लैजानुको साटो प्रतिवेदन नै गुपचुप राखेको थियो। वार्षिक 2 करोड़ खर्च भार दिने राजस्व परामर्श समिति खारेज शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। रक्सौल काठमाण्डु रेल ल्याउन 3 खर्ब 20 अर्ब शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। काठमाण्डु रक्सौल रेलमार्ग निर्माण गर्न 3 खर्ब 20 अर्ब रूपियाँ लाग्ने भएको छ। 2076 गरिएको प्रारम्भिक अध्ययन अनुसार भने लागत अनुमान 3 खर्ब रूपियाँ थियो। अहिले विस्तृत अध्ययन मार्फत सबै संरचना निर्माणमा लाग्ने खर्च सहितको लागत अनुमान निकालिएको हो। 2078 असोज 22 नेपाल र भारत सरकारका उच्च अधिकारी बीच भएको समझदारी पत्र एमओयू अनुसार अध्ययन अघि बढ़ाइएको थियो। रेल विभागका महानिर्देशक रोहित विशुरालका अनुसार फिल्ड सर्वे सकिएको छ। फिल्ड सर्वे र रिपोर्ट तयार पार्न 18 महिनाको समय दिइएको हो। उहाँले भन्नुभयो फिल्ड सर्वे सकियो, अब 6 महिनाभित्र रिपोर्ट तयार पार्छौ। रक्सौल काठमाण्डु रेल ल्याउन 3 खर्ब 20 अर्ब रूपियाँ शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग छोटकरीमा। नाग्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फारम शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षाको फारम भर्न सेवाग्राहीले अनलाइनमै महिनौ लाइन बस्दा पनि सकिरहेका छैनन्। तर यातायात व्यवस्था कार्यालय एकान्त कुनाको प्रवेशद्वार अगाडि नाग्लो पसल राख्नेले भने एकैछिनमा फारम भरिदिन्छन्। सेवा शुल्क मात्र 1000 रूपियाँ पर्छ। अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ। उनीहरूले भरेको फारम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन। तर सेवाग्राही आफैले भर्न भने महिनौ मुस्किल हुन्छ। आवेदन 24 घण्टा खुला भनिएको हुन्छ। तर रातिको 12-1 बजे भर्दा समेत सेवाग्राहीले फारम भर्न सकेका हुँदैनन्। यस्तैमा बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय एकान्त कुनाले लाइसेन्सको नयाँ आवेदन छठसम्मका लागि बन्द गरेको छ। सरूवा भएर आउने 15 जना कर्मचारी कार्यालयमा हाजिर नभएको र बाँकी रहेकाले काम गर्नुपर्ने भएकाले बन्द गरिएको एकान्त कुनाका कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो। नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फारम शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। 6700 मिटर उचाइमा भेटियो स्की पर्वतारोही हिलारीको शव शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। विश्वको 8 अग्लो हिमाल मनास्लुको आरोहण सकेर स्की गर्दै फर्किने क्रममा बेपत्ता भएकी चर्चित अमेरिकी पर्वतारोही हिलारी नेल्सन 2 दिनपछि मृत अवस्थामा फेला पर्नु भएको छ। 15 वर्षदेखिका स्की सहयात्री जिम मरेसिनसँग 49 वर्षीय हिलारी मनास्लु आरोहण सकेर फर्किने क्रममा सोमबार बिहान हिम खाडलमा खस्नु भएको थियो। 8163 मिटर उचाइ भएको मनास्लु हिमालको चुचुरोबाट ओर्लिदा बेपत्ता हुनुभएकी हिलारीको शव लमजुङपट्टि दक्षिणतर्फ करिब 6700 मिटर आसपासमा फेला परेको उद्धारमा खटिएका पाइलट सुरेन्द्र पौडेलले बताउनुभयो। 6700 मिटर उचाइमा भेटियो स्की पर्वतारोही हिलारीको शव शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। चराका आधा प्रजाति संकटमा शीर्षकमा नागरिकले खबर छापेको छ। पृथ्वीको वातावरणीय स्वास्थ्यको सूचक मानिने चराहरूको कुल प्रजातिको आधा जसो प्रजाति ह्रासोन्मुख रहेका र हरेक 8 प्रजाति मध्ये 1 प्रजाति विलुप्त हुने संघारमा रहेको देखिएको छ। विश्वका चराहरू बारे हरेक 4 वर्षमा प्रकाशित हुने स्टेट अफ वर्ल्ड्स वर्ष 2022 नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनका अनुसार कृषिको विस्तार, डढेलो, प्राकृतिक संसाधनको दोहन, जलवायु परिवर्तन, वन विनाश लगायतका कारण यति ठूलो स्तरमा चराको प्रजातिले संकट बेहोर्नु परेको हो। चराका आधा प्रजाति संकटमा शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। चाडबाड अगाडि विदेशीले 3 दशककै बढ़ी शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ। रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको संख्या भदौमा हालसम्मकै उच्च देखिएको छ। वैदेशिक रोजगारीको इतिहासमा चालू आर्थिक वर्षको भदौ महिनामा 76,403 श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आर्थिक वर्षको मंगिरको तुलनामा 2049 बढ़ी हो। चाडबाड अगाडि विदेशीले 3 दशककै बढ़ी शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार बनाएको छ। दुर्घटनामा एकै परिवारका 6 सहित 8 मृत्यु शीर्षकमा अन्नपूर्णले समाचार बनाएको छ। जीप दुर्घटनामा एकै परिवारका 6 सहित 8 जनाको मृत्यु भएपछि सल्यानको कपूरकोट गाउँपालिका जलवाङ शोकमा डुबेको छ। बिहिबार गाउँपालिकाले समेत शोक घोषणा गर्दै कार्यालय बन्द गरेको छ। दशैंको दोस्रो दिन बुधबार राति आफन्तको बिहे भोज खाएर फर्किँदै गर्दा भएको सवारी दुर्घटनामा एकै गाउँका 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा एकै परिवारका 6 सहित 8 मृत्यु शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाली मुद्रा ऐतिहासिक कमजोर शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाली रूपियाँ ऐतिहासिक रूपमा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार आजका लागि 1 अमेरिकी डलर बराबर 131 रूपियाँ 41 पैसा पुगेको छ। मंगलबार भन्दा केही सस्तो भएर बुधबार 1 अमेरिकी डलर बराबर 130 रूपियाँ 84 पैसा भएकोमा मंगलबार 1 अमेरिकी डलर बराबर 130 रूपियाँ 90 पैसा रहेको थियो। यसै गरी शुक्रबार 1 अमेरिकी डलर बराबर 129 रूपियाँ 68 पैसा थियो भने त्यसपछि महँगो भएर शनिबार, आइतबार र सोमबार 1 डलरको 129 रूपियाँ 89 पैसा पुगेको थियो। नेपाली मुद्रा ऐतिहासिक कमजोर शीर्षकमा कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। अमेरिकी मन्त्री केनेडी काठमाडौँमा शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। ग्लोबल पब्लिक अफेयर्स सम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेश मन्त्री एलिजाबेथ केनेडी टुडे हिजो काठमाडौँ आइपुग्नु भएको छ। नेपाल सहित संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान र किर्गिस्तानको 12 दिन लामो भ्रमणमा निस्किनु भएकी वहाँ 2 दिन नेपालमा बिताउने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। नेपाल बसाईका क्रममा वहाँले प्रजातन्त्रमा मिथ्या सूचना र मीडियाको भूमिकाबारे छलफल गर्नुहुनेछ। नेपालमा अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कार्यान्वयनका विषयमा चीनले मिथ्या सूचना फैलाएको आरोप लगाउँदै आएको अमेरिकाले त्यस्ता भ्रम छिर्नुपर्ने बताउँदै आएको छ। चीनले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ। अमेरिकी मन्त्री केनेडी काठमाडौँ शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। खाद्य कम्पनीद्वारा खसी बोका बिक्री शुरू शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी बोका र च्याङ्ग्रा बिक्री शुरू गरेको छ। थापाथली स्थित प्रादेशिक कार्यालयबाट हिजो बिहानदेखि खसी बोक्रा बिक्री शुरू गरेको कम्पनीको खरिद तथा बिक्री विभाग प्रमुख भीम थापाले जानकारी दिनुभयो। कम्पनीले यस पटक 1800 खसी बोका बिक्रीका लागि राख्ने भएको छ। खाद्य कम्पनीद्वारा खसी बोका बिक्री शुरू शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। अब सम्पादकीय महासभामा नेपालको प्रतिबद्धता शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। नेपालको परिचय विश्वमा शान्तिप्रिय राष्ट्रका रूपमा कायम रहेको छ। विश्व राजनीतिक मंचमा नेपालले विश्व शान्ति तथा मानव अधिकार जस्ता विषयलाई प्रधानता दिँदै आएको छ। अमेरिकाको न्यूयर्कमा जारी 77 राष्ट्र संघीय महासभामा नेपालले विश्व शान्ति, राष्ट्रिय सार्वभौम सत्ता, क्षेत्रीय अखण्डता, कोविड 19 विरूद्धको लड़ाई, निशस्त्रीकरण, सैन्य होडबाजीको अन्त्य जस्ता विषय लाई प्रमुख प्राथमिकता दिएको छ। यी विषयले समकालीन विश्वलाई प्रत्यक्ष रूपले प्रभावित पारिरहेका छन्। नेपालले ती सबै समस्या शान्तिपूर्ण, सहकार्य र समन्वयात्मक ढंगले समाधान होस् भन्ने चाहन्छ। नेपालको राष्ट्रिय दृष्टिकोण मानव जातिको सर्वोपरि हितमा केन्द्रित छ। परराष्ट्र सचिव भरतराज पौड्यालले महासभामा नेपालको दृष्टिकोण स्पष्ट पार्नुभएको छ। महासभामा नेपालको प्रतिबद्धता शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। कार्कीलाई प्रधान न्यायाधीशकै सुविधाले निम्त्याउने अनर्थ शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। 6 महिनाभन्दा बढ़ी कायम मुकायम कामु प्रधान न्यायाधीश भएका व्यक्तिलाई प्रधान न्यायाधीश सरह सुविधा दिने भनी असोज 3 गते मन्त्री परिषदले गरेको निर्णय प्रथम दृष्टिमै खारेज योग्य छ। कामु प्रधान न्यायाधीश दीपक कुमार कार्कीलाई अवकाशपछि प्रधान न्यायाधीश सहित प्रधान न्यायाधीश सरह सुविधा दिन सरकारले गरेको यो निर्णय संसद निर्मित कानूनसित सोझै बाजिन्छ। यसै पनि राज्यकोषमा अनुचित भार पर्ने गरी मन्त्री परिषदले मनपरी सुविधा बाँड्न मिल्दैन। त्यसमाथि सर्वोच्च अदालतका न्यायमूर्तिका लागि त झनै मिल्दैन। कार्कीलाई प्रधान न्यायाधीशकै सुविधाले निम्त्याउने अनर्थ शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। व्यापार घाटा कम गर्ने उपाय शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। स्थिर सरकार बनाऊ शीर्षकमा अन्नपूर्णले सम्पादकीय छापेको छ। यस्तै जलविद्युत विकासमा फड्को शीर्षकमा कारोबारले सम्पादकीय बनाएको छ। राजधानीले सामाजिक चेतनामूलक अभियान जरूरी शीर्षकमा सम्पादकीय बनाएको छ भने अनुशासनको संस्कार शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।